सबै कुरा यहाँ कसरी आयो? स्टिव फ्ल्याटद्वारा सबै कुरा कसरी सुरु भयो? सबै कुरा कहाँबाट आयो? मानिसले सबैभन्दा पहिले उसको वरपरका चिजहरू बाह्य संसारको बारेमा सजग हुन्छ। जब बच्चा यस संसारमा आउँछ, उसले आफ्नो बारेमा भन्दा मान्छे र चिजहरू बारे धेरै सचेत हुन्छ। यो भित्री भन्दा बाहिरी बारे जागरूकता हो। समय बित्दै जाँदा तिनीहरूले महसुस गर्न थाल्छन् कि यी सबै चिजहरू कहाँबाट आएका बारे प्रश्नहरू छन्। अपेक्षाकृत सानो बच्चाले उत्पत्तिको बारेमा प्रश्नहरू सोध्न थाल्छ र ती प्रश्नहरू सुरुमा सरल हुन्छन्। एउटा बच्चाले भन्न सक्छ, आकाशका ताराहरू कहाँबाट आयो? एक साधारण प्रश्नले सामान्यतया सरल जवाफ पाउँछ। यदि अभिभावक परमेश्वरमा विश्वास गर्ने क्रिश्चियन हुनुहुन्छ भने जवाफ हुन सक्छ, परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्नुभयो। यदि अभिभावक नास्तिक वा गैर विश्वासी हुनुहुन्छ भने जवाफ हुन सक्छ, धेरै समय पहिले त्यहाँ एक ठूलो विस्फोट भएको थियो र चिजहरू अन्तरिक्षमा अवतरण भयो। तिनीहरू बुढो हुँदै जाँदा प्रश्नहरू थप परिष्कृत हुन्छन्। कसरी त्यहाँ ताराहरू पुगे वा चन्द्रमा त्यहाँ कसरी पुग्यो मात्र होइन, ट्रिलियन प्रकाश वर्ष टाढा रहेका आकाशगङ्गाहरूलाई हामीले कसरी व्याख्या गर्ने? मानव शरीर, मानव मस्तिष्क, मृगौला वा आँखाको जटिलतालाई हामीले कसरी व्याख्या गर्ने? यी सबै चिजहरूलाई एकसाथ राख्ने भौतिक विज्ञानका सबै नियम र गुणहरूलाई हामी कसरी व्याख्या गर्छौं? त्यो सबै कहाँबाट आयो? अधिक परिष्कृत प्रश्नहरूले थप परिष्कृत र तर्कसङ्गत जवाफहरूको माग गर्दछ। हामी तार्किक रूपमा तयार गरिएका जवाफहरू चाहन्छौँ जसले प्रश्न र अनुसन्धानलाई सामना गर्नेछ। यो पनि सही छ कि हामीले उत्पत्तिको बारेमा सोध्नुपर्छ र सबै ज्ञात तथ्याङ्कहरूसँग सही र हामी र आलोचकहरूको प्रश्नको सामनामा समझदार जवाफ माग्नुपर्छ। असत्य वा खराब तरिकाले तयार पारिएको जवाफ स्वीकार गर्नु हाम्रो बुद्धिको अपमान हो। हामीले देख्न थाल्छौँ कि सबै कुराको स्रोत भनेको अलौकिक स्रोत हो, सर्वोच्च शक्ति र बुद्धिको स्रोत हो र नैतिकता भएको स्रोत हो। परिभाषा अनुसार त्यो स्रोतलाई ईश्वर भनिन्छ। यहाँ पावलले रोमी 1:20 के भनेका छन्? किनभने संसारको सृष्टिदेखि नै परमेश्वरका अदृश्य गुणहरू, उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव स्पष्ट रूपमा देखिएका छन्। मानिसहरूलाई कुनै बहाना नभएकाले बनाइएको कुराबाट बुझिएको छ। पावल सही थियो। यदि तपाईँ वरिपरि हेर्न सक्नुहुन्न र के बनाइएको छ भनेर बुझ्न सक्नुहुन्न र त्यो अलौकिक, सर्वशक्तिमान, सर्वबुद्धिमान, सर्वनैतिक ईश्वरको लागि त्यहाँ प्रशस्त प्रमाणहरू छन् भनेर महसुस गर्न सक्नुहुन्न भने तपाईँलाई के प्रमाणित गर्न सक्छ? सबै कुरा कहाँबाट आयो? सबै कुरा स्वर्ग र पृथ्वीको सर्वशक्तिमान परमेश्वरबाट आएको हो, जसले हामीलाई प्रेम गर्नुभयो र हामीलाई र हामीले देख्ने सबै कुरा सृष्टि गर्नुभयो। उत्पत्तिको बारेमा प्रश्न सोद्धा क्रिश्चियनको अन्तर्दृष्टि यो हो कि यस संसारको अलौकिक सुरुवात हुनुपर्छ। बाइबलको सुरुवात परमेश्वरको वचनले भन्छ, सुरुमा परमेश्वरले स्वर्ग सृष्टि गर्नुभयो सर पृथ्वी। त्यही कुरा धर्मशास्त्रमा बारम्बार प्रमाणित गरिएको छ। उहाँले आफूलाई लुगाले जस्तै उज्यालोमा बेर्नुहुन्छ, उहाँले स्वर्गलाई पालझै फैलाउनुहुन्छ र आफ्नो माथिल्लो कोठाका बीमहरू तिनीहरूको पानीमा राख्नुहुन्छ। उहाँले बादललाई आफ्नो रथ बनाउनुहुन्छ र उहाँ हावाको पखेटामा सवार हुनुहुन्छ। उहाँले हावालाई आफ्ना दूतहरू, आगोको ज्वाला आफ्ना सेवकहरू बनाउनुहुन्छ। उहाँले पृथ्वीलाई यसको जगमा राख्नुभयो। भजन 104, त्यहाँ भएका सबै कुरा कसले सृष्टि गर्नुभयो? परमेश्वरले गर्नुभयो, परमेश्वर पिता, पुत्र र पवित्र आत्मा। कलस्सी 1:16 भनिएको छ, किनभने सबै थोक उहाँद्वारा सृष्टि गरिएको हो, स्वर्ग र पृथ्वीका चिजहरू, दृश्य र अदृश्य, चाहे सिंहासनहरू वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू, सबै थोक उहाँद्वारा र उहाँकै लागि सृष्टि गरिएको हो। उहाँ सबै कुराहरूभन्दा पहिले हुनुहुन्छ र उहाँमा सबै चिजहरू एकसाथ रहन्छ। ती क्रिश्चियनहरूको लागि जवाफहरू हुन्। सबै कुरा यहाँ कसरी आयो? अलौकिक शक्ति थियो, तर सबै कुरा प्राकृतिक शक्तिहरूबाट आएको हो भन्ने आधारमा बस्नेहरूले आफूलाई कुनै प्रतिरक्षा नभएको स्थितिमा भेट्टाउँछन्। यस ब्रह्माण्डमा दुईवटा आधारभूत चिजहरू छन्। त्यहाँ पदार्थ छ र त्यहाँ ऊर्जा छ। समस्या यो हो कि न त पदार्थ र ऊर्जा आफैमा कुनै रचनात्मक शक्ति छ। पदार्थले अन्य पदार्थ बनाउँदैन। काठको टुक्राले प्राकृतिक रूपमा अर्को काठको टुक्रा बनाउँदैन। पदार्थ र ऊर्जा निरन्तर प्रयोग भइरहेको छ। हाम्रो यो ब्रह्माण्ड गर्दैछ भनेर वैज्ञानिकहरूले कति पटक सुनेका छन्? हामीलाई भनिएको छ कि हाम्रो सूर्य जुन मिल्की वे ग्यालेक्सीको तारा हो लगभग मध्यम उमेरको छ। मानिन्छ अबदेखि 1 अर्ब वर्षपछि हाम्रो सूर्यले आफ्नो सम्पूर्ण ऊर्जा प्रयोग गर्नेछ। यो कम हुँदैछ। यदि हाम्रो ब्रह्माण्ड पदार्थ र ऊर्जा मिलेर बनेको छ भने ती चिजहरू कहाँबाट आयो? प्राकृतिक नियमद्वारा तिनीहरूले आफैलाई सृष्टि गरेनन्। तिनीहरू कहाँबाट आए? प्राकृतिक नियम अनुसार तिनीहरू घटिरहेका छन् र खर्च गर्न जाँदैछन्। सबैभन्दा पहिले ऊर्जाको ठूलो भण्डार कसले बनायो? प्राकृतिक विज्ञानलाई कुनै जवाफ थाहा छैन। हालको वैज्ञानिक सिद्धान्तले प्रकाश जहिले पनि यो सृष्टि गरिएको हो निर्जीव पदार्थबाट आएको हो भन्ने मान्यता राख्छ। यो एक रोचक धारणा हो, होइन? समस्या र विकास नामक धेरै पहिले प्रकाशित भएको पुस्तकमा यो कुरा भनिएको छ, सबै जीवन निर्जीव पदार्थबाट आउँछ भन्ने धारणा आधुनिक वैज्ञानिकले बनाउनुपर्छ यदि उसले यो प्रश्नलाई विश्वास गर्छ भने। के हो जीवन? प्राकृतिक विज्ञानमा पर्दछ। बिन्दु यो हो कि त्यहाँ कुनै अलौकिक कारण थिएन भनेर प्रस्ताव गर्नेहरूले जीवन जीवित नभएको चिजबाट आएको हो भनेर प्रस्ताव गर्नुपर्छ। तर त्यो आधुनिक विज्ञानको अनुहारमा उड्छ। के तपाईँले कहिल्यै सहज पुस्ताको सिद्धान्तको बारेमा सुन्नुभएको छ, जुन 19औं शताब्दीमा लोकप्रिय थियो कि जीवन वास्तवमा निर्जीव पदार्थबाट आएको हो? पुरातनहरूले विश्वास गर्थे कि वास्तवमा किराहरू पानीमा डुबाइएका घोडाको केसबाट आउँछन्। आह, तर लुइस पास्चर नामका एक प्रसिद्ध वैज्ञानिक आए। तपाईँले उहाँको बारेमा सुन्नुभएको होला, उहाँ दुधमा ठूलो हुनुहुन्थ्यो। पास्चरले धेरै प्रयोगहरू मार्फत निर्जीव पदार्थबाट जीवन आउन सक्दैन भन्ने निष्कर्ष प्रमाणित गरे। बिन्दु देख्नुहुन्छ? के यो संसार र यो ब्रह्माण्ड कुनै न कुनै रूपमा मात्रै छ भनी भन्नेहरू देख्नुहुन्छ? विज्ञानले गैर सृष्टिवादी दृष्टिकोण राख्न आफैलाई अस्वीकार गर्नुपर्छ। जब हामी यो प्रश्न हेर्छौँ सबै कुरा कहाँबाट आयो, जब छनौटमा कम हुन्छ कि त त्यहाँ अलौकिक रचनात्मक शक्ति थियो वा त्यहाँ प्राकृतिक नियम थियो, त्यहाँ साँच्चै बनाउनको लागि कुनै विकल्प छैन। त्यहाँ एक अलौकिक शक्ति हुनुपर्छ। यो यहाँ डिजाइनद्वारा वा यो संयोगवश यहाँ छ। हाम्रो संसार लाखौँ जीवित चिजहरूले भरिएको तथ्यलाई विचार गर्नुहोस्, जसमध्ये कुनै पनि मानव निर्मित वस्तुभन्दा जटिल र परिष्कृत छ। अर्को शब्दमा भन्नुपर्दा, त्यहाँ सबै कुरा राख्ने अलौकिक शक्तिसँग सम्बन्धित धेरै बौद्धिकता भएको हुनुपर्छ। हाम्रो शरीर शाब्दिक रूपमा करोडौँ कोषहरू मिलेर बनेको हुन्छ। के तपाईँलाई थाहा छ कि प्रत्येक सानो सेल 30,000 जनसङ्ख्या भएको सहरको टेलिफोन प्रणालीभन्दा जटिल विद्युतीय प्रणाली छ? यो अचम्मको होइन र? प्रश्न यो छ, के त्यहाँ कुनै मानव निर्मित वस्तु छ जसलाई हामीले बुद्धिमानी डिजाइन र उत्पादन बाहेकको लागि लेख्छौँ? न्युयोर्क सहरको आकारको सहरमा टेलिफोन प्रणालीको कल्पना गर्नुहोस्। सबै स्विचहरू, सबै जटिल तारहरू, स्याटेलाइट अपलिङ्कबारे सोच्नुहोस्। त्यसमा गएका सबैको बारेमा सोच्नुहोस्। कल्पना गर्नुहोस् कि कसैले तपाईँलाई बताइरहेको छ कि कसैले त्यो डिजाइन गरेको छैन। कसैले पनि कुनै चित्र कोरेनन्, त्यहाँ कुनै योजना थिएन र कसैले त्यो सम्पूर्ण परिदृश्य निर्माण गरेन, तर यो केवल भयो। संसारको सबैभन्दा ठूलो मूर्खले पत्याउँदैन। आधारभूत तर्कसङ्गतता भन्छ कि यदि हामीले केही जटिल देख्छौँ भने हामी डिजाइन र बुद्धि मान्छौँ। कुनै पनि मानव निर्मित यन्त्र डिजाइन र उत्पादन बिना नै बनाइएको हो भन्ने सोच्नु हास्यास्पद भएकोले यी गैर मानव निर्मित वस्तुहरूमा कुनै डिजाइन थिएन जसमध्ये कुनै पनि जटिल छ भनेर मान्न कति हास्यास्पद छ। मानव मस्तिष्क, मानव शरीर, मृगौला संसारमा सबैभन्दा ठूलो फिल्टरिङ प्रणाली। एक वैज्ञानिकले भर्खरैको जर्नलमा उल्लेख गरे कि एक प्रोटिन अणु अनियमित रूपमा एकै ठाउँमा झर्ने सम्भावना, त्यो सम्भावना 2.02×10^239 बढेको थियो। यो संयोग हो वा यो डिजाइन थियो? विश्वासीले भजन 19:1 जस्ता खण्डहरू स्वीकार गर्दछ जब दाउदले लेखे, आकाशले परमेश्वरको महिमा घोषणा गर्दैछ र आकाशले उहाँको हस्तकलाको घोषणा गर्दछ। त्यहाँ साँच्चै एक डिजाइन थियो र यो शानदार थियो। के सृष्टि अलौकिक डिजाइन वा दुर्घटना थियो? त्यसको डिजाइन हुनुपर्छ। तर त्यो सृष्टिकर्ताको स्वभाव के हो? म हाम्रो संसारमा धेरैभन्दा धेरै मानिसहरू सृष्टिकर्ता हुनुपर्थ्यो भन्ने तथ्यलाई स्वीकार गर्न इच्छुक भएको फेला पार्दैछु, तर धेरै र धेरैले यो पनि मानिरहेका छन् कि सृष्टिकर्ता कुनै ब्रह्माण्ड शक्ति थियो। त्यहाँ ब्रह्माण्डमा ऊर्जाको केही विशाल ग्लोब थियो, व्यक्तिगत ईश्वर होइन। त्यसका लागि हामीले हाम्रो ब्रह्माण्डलाई हेर्नुपर्छ। कहिलेकाहीँ हामी यसको अपवाद देख्छौं, तर यस संसारमा बस्ने मानव प्राणीहरूमा नैतिकताको जन्मजात भावना छ। के यो अचम्मको कुरा होइन कि तपाईँले शताब्दीयौंदेखि यस संसारमा बसोबास गर्ने सभ्यताहरूको विस्तार गर्दा हामी कुनलाई राम्रो र केलाई नराम्रो भन्छौं भन्ने कुरामा उल्लेखनीय एकरूपता छ? यदि तपाईँ इजिप्टियन वा अमेरिकी इन्डियनहरू वा इन्का वा बेबिलोनियनहरूमा फर्किनुहुन्छ भने सभ्यताहरू जुन एक अर्कासँग कुनै सम्पर्क थिएन र ठूलो रूपमा तिनीहरूको वैधानिक कोड उल्लेखनीय रूपमा समान थियो, यो जहिले पनि हत्या गर्न अवैध थियो, यो सधैँ चोरी गर्न अवैध थियो र यो सधैँ झूठ बोल्न अवैध थियो, ती प्रत्येक सभ्यतामा यौन मान्यताहरू थिए, यस्तो देखिन्छ ती मानिसहरूको हृदयमा सही र गलतको जन्मजात भावना थियो। संसारभरि समान हिटलर वा सद्दाम हुसेन जस्तो मानिसलाई हामी किन दुष्ट भन्छौं? यदि हामी नैतिक सृष्टिकर्ताद्वारा सृष्टि नगरिएको भए खराबको के अर्थ हुन्छ? तपाईँको भन्दा विपरीत इबिल मात्र मेरो प्राथमिकता हुनेछ र हाम्रो प्राथमिकताहरू यस पृथ्वीको अनुहारमा मानिसहरू जत्तिकै असंख्य हुनेछन्, तर त्यस्तो होइन। हामीलाई नैतिकताको भावना दिइएको छ। नैतिक भावना गैर नैतिक स्रोतबाट आउँदैन। यदि हामी चट्टान, फोहोर र पदार्थबाट आएका छौं भने हामीले विवेक वा नैतिकता कहाँ पायौं? हामीले देख्न थाल्छौं कि सबै चीजको स्रोत भनेको अलौकिक स्रोत हो, सर्वोच्च शक्ति र बुद्धिको स्रोत हो, र नैतिकता भएको स्रोत हो, र परिभाषा अनुसार त्यो स्रोतलाई ईश्वर भनिन्छ। यहाँ पावलले रोमी 1:20 के भनेका छन्? किनभने संसारको सृष्टिदेखि नै परमेश्वरका अदृश्य गुणहरू, उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव स्पष्ट रूपमा देखिएका छन्, मानिसहरूलाई कुनै बहाना नभएकाले बनाइएको कुराबाट बुझिएको छ। पावल सही थियो। यदि तपाईँ वरपर हेर्न सक्नुहुन्न र के बनाइएको छ भनेर हेर्न सक्नुहुन्न र त्यहाँ त्यो अलौकिक, सर्वशक्तिमान, सर्वबुद्धिमान, सर्वनैतिक ईश्वरको लागि ठूलो मात्रामा प्रमाणहरू महसुस गर्न सक्नुहुन्न भने तपाईँलाई के प्रमाणित गर्न सक्छ? सबै कुरा कहाँबाट आयो? स्वर्ग र पृथ्वीको सर्वशक्तिमान परमेश्वरबाट, जसले हामीलाई प्रेम गर्नुभयो र हामीलाई र हामीले देख्ने सबै कुरा सृष्टि गर्नुभयो।